أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين. الحمد لله الذي يؤمن الخائفين ويمجي الصالحين يضع المستكبرين ويرفع المستضعفين ويهلك ملوكا ويستخلف آخرين قاسم الجبارين ومدرك الهاربين والصلاة والسلام على أشرف الأنبياء والمرسلين رحمة للعالمين شفيع المذنبين سيدنا ومولانا أبي القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا. الله الأعظم في الأراضين الروحي وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين وهو أصدق القائلين: بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا استجيبوا لله وللرسول إذا دعاكم لما يحييكم. درود محمد وعلى محمد. أيها المحترم، سورة أنفال قرآن مجيد کا 8 سورة اور اس کی 24 آیت کے ایک حصے کی تلاوت کا شرف حاصل کیے، جس میں ارشاد رب العزت ہے: اے ایمان لانے والوں، اللہ اور اس کے رسول کی دعوت پر لبیک کہو. اذا دعاکم لما یحییکم، جب وہ تمہیں پکاریں تاکہ ان کی پکار پر دعوت دینا تمہیں زندگی دینے کا سبب بن جائے. اس آئے مجیدہ میں اللہ تبارک و تعالی اللہ اور اس کے رسول کی آواز پر لبیک کہنے اور اس لبیک کے نتیجے میں ایک زندگی کی جانب ہماری توجہ کو موصول کرا رہا ہے. اور وہ زندگی کیا ہے؟ لما یحییکم، جو تمہیں زندہ کرنے کا سبب بنے، جو تمہاری حیات کا سبب بنے. اس کا مطلب یہ ہے کہ وہ حیات جو اس وقت ہمارے پاس ہے، یہ وہ حیات نہیں ہے جس کی جانب اللہ اور رسول بلا رہا ہے. کیونکہ ایک چیز جو پہلے سے ہی موجود ہے تو اس کو عطا کرنے کا کوئی فائدہ نہیں ہے. آپ زندہ ہیں تو آپ زندہ ہیں، میں کہوں میں آپ کو زندگی دیتا ہوں، اس کا کوئی معنی نہیں. زندگی کا معنی اس کے لیے ہے کہ جو زندگی نہ رکھتا ہو، جو شخص زندگی سے فاقد اور عاری ہو، اس کو اب زندگی تو اس کے لیے وہ معنی رکھتا ہے. ایک چیز پہلے ہی سے آپ کے پاس موجود ہے اور مثلا آپ کو دی جائے تو کوئی فائدہ نہیں ہے اس کا. فائدہ اس کے لیے ہے، مثلا آپ کھانا کھا کے گھر سے آئے، میں کہوں جانا میں کھانا بش کرتا ہوں، وہ آپ کے لیے معنی نہیں ہے کیونکہ آپ رغبت نہیں ہوگی آپ کی. کیوں؟ اس لیے کہ آپ کا شکم سیر ہے. یہ کھانا پیش کرنا خوب ممکن ہے کہ مثلا عام انسان کی تصور کیا جائے بھی دوبارہ پیش کر دیا کھانا، لیکن جب اللہ کوئی چیز دے رہا ہے، اللہ بلا رہا ہے، رسول بلا رہا ہے، تو وہ اس کا مطلب یہ ہے کہ وہ کوئی عبث اور بے مقصد کام نہیں کریں گے. حتماً کوئی ایسی چیز ہے کہ جس چیز کی طرف بلا رہے ہیں، دعوت دے رہے ہیں، کوئی ایسی چیز ہے جو ہمارے پاس نہیں ہے. یا ایھا الذین آمنوا، اے ایمان لانے والوں، استجیبوا، دعوت قبول کرو، اللہ کی دعوت پر لبیک، استجیبوا جواب دو، لبیک کہو. اللہ رسول کی دعوت، اذا دعاکم لما یحییکم، جب وہ تمہیں پکارے ان کی دعوت لبیک ہو، اس دعوت پر لبیک کہنے کے نتیجے کیا ہیں؟ لما یحییکم، جو تمہارے حیات دے. اس کا مطلب یہ ہے کہ اگر حیات جو ہمارے پاس ہے یہ وہ حیات نہیں ہے جس کی جانب اللہ اس کا رسول بلا رہا ہے، اس کا مطلب کوئی اور حیات، کوئی اور زندگی ہے جس کی جانب ہمیں بلایا جا رہا ہے. ظاہر سی بات ہے آپ ایک عام انسان سے جو عقل مند انسان ہے آپ اسے توقع نہیں رکھتے کہ جو چیز آپ کے پاس پہلے ہی موجود ہے وہ آپ کو دے. کہ جناب میرے پاس موجود ہے آپ مجھے کیوں دے رہے ہیں؟ آپ مثلا کسی اور کو جا کے دیں گے جس کے پاس نہ ہو. تو اللہ اور اس کا رسول اگر کسی چیز کی طرف بلا رہا ہے اور ہمیں حکم دیا ہے کہ دعوت پر لبیک کہو اللہ اور رسول کی دعوت پر تاکہ وہ تمہاری حیات کا سبب بنے، اس کا مطلب ہے وہ حیات جس کی جانب بلایا جا رہا ہے وہ حیات وہ نہیں ہے جو اس وقت موجود ہے. ہم جس حیات و زندگی میں ہیں یہ اس حیات و زندگی سے مختلف ہے جس کی جانب ہمیں دعوت دی جا رہی ہے. میں کہ دور بیچ محمد و علیہ وسلم. ان سات روزہ مجالس کے لیے جو ہم نے گفتگو چنا ہے وہ حقیقی حیات اور نوجوان نسل کی رہنمائی ہے. حقیقی حیات کیا ہے اس آیت مجیدہ کی روشنی میں جس کی جانب بلایا جا رہا ہے؟ بلانے والا کون ہے؟ اللہ اور اس کا رسول ہے. لما یحییکم، جو تمہاری حیات کا سبب بنے، اور نوجوان نسل کی رہنمائی. سب سے پہلے تو موضوع کے بارے میں گفتگو کریں گے، یہ موضوع رکھا کیوں گیا ہے. دیکھیے زندگی کے مختلف سٹیجز ہیں، جیسے بچے بیٹھے ہیں 8 سال 6 سال 9 سال 10 سال، ایک ان سے بڑا ہے 18 سال 20 سال، ایک اس سے اور بڑا ہے 25 سال 30 سال 40 سال 55 سال، ادھیڑ عمر کا انسان مثلا، اور پھر سن رسیدہ. آپ کے خیال میں کس میں سب سے زیادہ طاقت و توانائی ہوتی ہے کہ وہ کوئی کام کر سکے؟ ہر عقل مند آدمی کہے گا جناب جوان میں طاقت و قدرت ہے، 18-20 سال سے لے کر اور مثلا 30-32-36 سال تک انسان میں وہ طاقت و قدرت ہوتی ہے کہ وہ کوئی مضبوط کام کر سکے، اس کو کوئی ذمہ داری دی جا سکے. انسان تو سب ہیں، یہ بچے بھی انسان ہیں، جوان بھی انسان ہیں، نوجوان بھی انسان ہیں، درمیانی عمر کا انسان بھی انسان ہے، اور سن رسیدہ شخص 55-60 سال کا یا 80 سال کا بوڑھا انسان بھی انسان ہے. اس کی انسانیت میں کوئی فرق نہیں ہے، توجہ رکھیے گا. اس بچے کے انسان ہونے میں اور 80 سال کے انسان ہونے میں کوئی فرق موجود نہیں ہے. یعنی ایسا نہیں ہے کہ یہ چھوٹا انسان ہے، اس کی انسانیت چھوٹی ہے، اس کی انسانیت بڑی ہے. انسان ہونے میں کوئی فرق نہیں ہے، بچہ بھی انسان ہے اور 80 سال کا شخص بھی انسان ہے. انسانیت کے لحاظ سے کوئی فرق نہیں ہے، صرف چھوٹے بڑے ہونے کا فرق ہے. چھوٹے بڑے ہونے کا فرق ایسا ہی ہے جیسے کسی کا گھر چھوٹا ہوتا ہے 80 میٹر پر ہوتا ہے، کسی کا 120 میٹر پر، کسی کا 300 میٹر پر، کسی کا 500 میٹر پر. گھر گھر ہے، چاہے وہ ایک کمرے کا ہو یا 50 کمرے کا ہو. تو انسان ہونے میں کوئی فرق نہیں ہے، لیکن ہر انسان یہ سمجھتا ہے کہ سب سے بہترین ٹائم جو انسان کی بہتری کے لیے ضروری ہے وہ ہے کہ جب وہ دور جوانی میں ہوتا ہے. اس بنا پر اللہ اور اس کے رسول جو دعوت دے رہے کہ لبیک کہو، اللہ اور اس کے رسول کی دعوت میں لبیک کہو. کس وقت لبیک کہو؟ زندگی کے کس حصے میں؟ جب تم 10 سال کے ہو، یا تم 18 سال کے ہو، یا تم 28, 30, 36 سال کے ہو، یا 50, 55, 80 سال کے ہو، کس سال؟ ہر عقل یہ تصور کر سکتی ہے بہت آسانی کے ساتھ کہ انسان اس وقت لبیک کہے کہ جب اس میں سب سے زیادہ توانائی اور طاقت موجود ہو. اب ہوتا یہ ہے کہ انسان بعض اوقات طاقت و توانائی ہوتی ہے لیکن اس کا دل نہیں چاہ رہا ہوتا. صحیح، مثلا مجلس میں بیٹھا ہے تو توجہ جی کہیں اور ہوتی ہے، کبھی موبائل میں ہوتی ہے، کبھی ممبر پہ ہوتی ہے، کبھی مائک پہ ہوتی ہے، کبھی دروازے پہ ہوتی ہے، کبھی لوگوں پہ ہوتی ہے، مختلف جگہ لوگوں کی فکریں ہوتی ہیں. اب ان کو کھینچ کے لانا پڑتا ہے جناب آپ مجلس میں آئے ہیں دعوت حسین پہ لبیک کہنے کے لیے، مل کے درود بھیجے محمد آل. ये लब्बैक कहना क्या है, ये जो मजलिस में आए ये क्या है, लब्बैक कहने के लिए है कि आप इमाम हुसैन की दावत पर, आप जनाब ज़ैनब कुबरा सलामुल्लाह अलैह की दावत पर लब्बैक कहने आए हैं। ये लब्बैक कहने क्या है, ये सिर्फ आके बैठ जाए, नहीं, अटेंशन रहें, आप वक्त दे रहे हैं। क्या सिर्फ बैठने से सवाब मिल जाएगा? हरगिज नहीं। क्या खतीब को देखने से कि मौलाना साहब का मम ऐसा, चश्मा ऐसा है, रुमाल ऐसा डाला हुआ है, नू है? हरगिज नहीं। मजलिस का सवाब उसे मिलेगा कि जो मजलिस में आए अटेंशन हो, घर की चीज़ घर में रख के आए, मोबाइल की चीज़ मोबाइल, व्हाट्सअप घर पे जी कैद कर दें थोड़ी देर के लिए, और अपने आप को फ्री कर लें कि आप मजलिस में आए। कहीं ऐसा ना हो कि आधे मोबाइल में बसे में, आधे दोस्तों में, आधे क्रिकेट में, आधे व्हाट्सअप पे, आधे फेसबुक पे, नहीं, मजलिस में आओ तो पूरे के पूरे हौसली भर के मजलिस में आओ। मिलकर दुरूद भेजे मोहम्मद आल मोहम्मद। देखें ये तो पानी भी नहीं रखा इन्होंने, मौलाना जल्दी उतर जाए, लेकिन मैं इतनी जल्दी उतरने वाला नहीं हूँ। दुरूद भेजे मोहम्मद आल मोहम्मद। अब मुझे याद नहीं पिछले साल मैंने यहाँ पे तीन मजलिसें पढ़ी थी या उससे पिछले साल पढ़ी थी जी, गुज़िश्ता साल, तो कुछ चेहरे बहुत से आशना हैं मेरे लिए और बहुत ज़्यादा आशना है। खैर, दुरूद भेजे मोहम्मद आल मोहम्मद। मजलिस में आना है तो फिर मजलिस के तकाज़ों के मुताबिक आना है, सही है ना? अब जहन में हो के घर जाऊँगा, बेगम साहब ने दही मंगाया था, मौलाना जल्दी उतरें, मातम हो, नज़र हो, उसके बाद जनाब दही लेके जाना है, तो अब मजलिस में कहूँ दही में हूँ लेकिन अब अगर तवज्जो जो मोबाइल पर हो, व्हाट्सएप पर हो, तो फिर मजलिस में तो नहीं हुए ना। लब्बैक कहने का तकाज़ा क्या है, यानी मैं हाजिर हूँ। या अय्युहल्लज़ीना आमनू इस्तजीबू, दावत पर लब्बैक कहो, यस अल्लाह, यस बॉस कहते हैं ना, यस अल्लाह, यस इमाम हुसैन, यानी मैं हाजिर हूँ। हाजिर हूँ क्या मतलब, क्लास में क्या होता है, क्लास में होता है आप घर से व्हाट्सएप की पैगाम दे देते हैं, उस्ताद अटेंडेंस लगा रहे हैं, हाजिरी में हाजिर हूँ, नहीं, यानी आप भी मौजूद हैं क्लास में। हर एक का नाम लिया जाता है, रोल नंबर एक, रोल नंबर दो, रोल नंबर तीन, मसलन प्रेजेंट सर, आई एम हियर, मसलन मैं मौजूद हूँ, जो भी मसलन तरीका है। हाजिर होने का मतलब यह है कि मेरा जिस्म भी हाजिर है। और चलें, पहली अलामत तो ये हो गई कि आप जिस्मानी तौर पर अपने कद व कार्ड के साथ क्लास में मौजूद हों, उसको कहा जाएगा हाजिर। हाजिर का मतलब क्या, मौजूद, यानी आपका जिस्म 6 फुट का, 5.5 फुट का, 5.25 फुट का यहाँ मौजूद है क्लास में। एक हो हाजिर होना ये है। अब उस्ताद ने पढ़ाने शुरू किया, अब उस्ताद ने देखा कोई मोबाइल में, कोई इधर कोई उधर, कोई ये कार्टून बना रहा है, क्या इसको भी क्लास में हाजिर होना कहेंगे? जिस्मानी तौर पे तो हाजिर है, लेकिन फिक्री तौर, रूहानी तौर पर ये यहाँ नहीं पाया जाता। हाजिरी उसे कहा जाता है अज़ीज़ाने गिरामी, जहाँ जिस्म भी हाजिर हो, रूह भी हाजिर हो। बस अगर मजलिस हुसैन में आना है तो अपनी फिक्रों को आज़ाद करके हुसैन के सफीने में सवार कर दो, ताकि जिस्म भी इस्लाह पा जाए, फिक्रें भी इस्लाह पा जाए। बल्कि दुरूद भेजे मोहम्मद आल मोहम्मद। वो मैंने आधा पौन घंटा गुफ्तगू करना है, तो मैंने आपको अपने साथ रखना है, मैं आपको इधर उधर जाने नहीं दूंगा, इसलिए बातों का ज़रूरी होता है, क्योंकि आप मुझे देख रहे हैं, मैं सबको देख रहा होता हूँ। बल्कि दुरूद भेजे मोहम्मद आल मोहम्मद। तो दावत पे लब्बैक कहना, या अय्युहल्लज़ीना आमनू, ए ईमान लाने वालों। ईमान लाने के बाद पहला दर्जा यह है, तवज्जो रखिएगा, साथ साथ मेरे नहीं हैं, थके हुए तो नहीं है ना, इजाज़त है गुफ्तगू की? अगर खिड़की का कोई ऐसा इंतज़ाम कर दिए तो बंद कर दें, इसको कोई मसला नहीं है, ज़्यारत तो कर लिया दफाने के लोगों ने। दुरूद भेजे मोहम्मद वाल मोहम्मद। क्योंकि फिर सारी तवज्जो जो है खिड़की की तरफ होगी। तो अर्ज़ कर रहा था कि इंशाल्लाह थके हुए नहीं हैं, तो आज पहली मजलिस है, लिहाजा गुफ्तगू को बनाने में और आपके जहनों में उतारने में, ताकि आप آئندہ آنے والے دنوں میں ساتھ ساتھ رہیں. موضوع کو کھولنا چاہتا ہوں. یا ایھا الذین آمنوا, موضوع کیا ہے ہمارا؟ حقیقی زندگی اور نوجوان نسل کی رہنمائی. یہ موضوع کیوں ہے؟ جو میں مقدمہ بنا رہا ہوں یہ اس لیے ہے کہ سب سے زیادہ پوٹینشیل جو ہے وہ نوجوان میں ہوتا ہے, یوتھ میں ہماری, نہ اس سے پہلے نہ اس کے بعد. نوجوان, اب یہ اور بات ہے کہ ہماری یہاں تو 80 سال کا بھی ہوتا ہے تو ایمان اور جذبے اور عقیدے کے لحاظ سے اپنے آپ کو جوان ہی محسوس کرتا ہے. اور پھر کیا کہنے, رسول اللہ فرمایا حسن و حسین جوانان جنت کے سردار ہیں, تو وہاں کوئی کسی بوڑھے کا کام نہیں ہے. تو جو اس دنیا میں بوڑھا ہو لیکن وہ حسینی مجلس میں آ کے جوان ہو جاتا ہے. اور پھر امام زمانہ کے اصحاب کی نشانیوں میں بھی یہی ہے کہ ان کے سارے اصحاب جوان ہوں گے. اصحاب المہدی شبابون, امام الزمانہ کے سارے اصحاب جو ہیں وہ جوان ہوں گے, یا جسمانی طور پر جوان ہوں گے یا روح اور ولولے کے ساتھ جو جوان ہوں گے. تو جوان میں سب سے زیادہ پوٹینشیل ہے, توانائی ہے کسی کام کرنے کی. آپ یہ دیکھتے ہیں کہ انجمن میں بوڑھے نہیں چلتے, انجمن میں کون چلتے؟ جوان. جی ماتم بھی زوردار ہوتا ہے. سبیلوں میں بوڑھے نہیں ہوتے, ٹرک پہ سبیلے ہوں یا روڈ پہ سبیلے لگی ہوں, صبح سے شام تک کون کام کر رہا ہے؟ جوان. مرکزی جلوس میں نماز ہو رہی ہے, کون صفحے بچھا رہے ہیں؟ بوڑھے نہیں, جوان صفحے بچھا رہے ہیں. علم اٹھانا ہے, کون سامنے آتا ہے؟ بوڑھے نہیں آتے, جوان آتے. جوان پوٹینشیل ہوتی ہے زندہ نگرانی. یعنی جوان کیا ہے, در حقیقت اپنی جوانی کی صلاحیت تو صحیح برکار لائے تو وہ بہت کچھ بن سکتا ہے. ہمارا موضوع ہی یہی ہے کہ سب سے زیادہ پوٹینشیل اور توانائی کس میں جوان موجود ہے, اور ہمیں اس کو اس حقیقی حیات کی طرف لے جانا ہے کہ جس کی جانب دعوت دی جا رہی ہے. لہذا پہلا نقطہ جو میں نے عرض کیا وہ کیا ہے, ایمان لانے کے بعد کسی چیز کو قبول کرنا ہے. آپ اپنے بچوں کو اسکول میں داخل کراتے ہیں, آپ نے کہا الحمدللہ بچہ بڑا ہو گیا, بیگم آج اس کو داخل کرا دیں. داخل کرا دیا آپ نے, کیا اسکول میں داخل کرا دینا بچے کو, اسکول کا بیگ دلا دینا, کتابیں کاپیاں دلا دینا, یونیفارم دلا دینا کافی ہے؟ اب اسکول نہیں بھیجیں گے تو بچہ پڑھے گا کیا؟ ایک کتابیں کاپیاں بیگ یونیفارم ایڈمیشن یہ سب کیا ہے؟ بچے کو اسکول بھیجا جائے تاکہ بچہ کچھ سیکھے. مثلا اگر آپ چاہتے ہیں کہ فرش ادا کا ثواب ملے تو آپ کو فرش ادا پہ آنا ہوگا. اب آپ جو ہے مثلا کہیں جائیں مولانا کی میری لائیو آ رہی ہے فیس بک پہ, چلو فیس بک دیکھ لیتے ہیں, ادھر کرکٹ بھی چل رہا ہے, ادھر کھانا بھی چل رہا ہے, ادھر واٹس ایپ بھی ہے, نہیں ثواب نہیں ملے گا. پورا کا پورا آپ کو کیا فرش ادا پہ آنا ہے. فرش ادا کا ثواب اس لیے زیادہ رکھا گیا ہے تاکہ تمہارے جسم بھی یہاں موجود ہو, تمہاری روحیں بھی یہاں موجود ہوں, دونوں. صرف جسموں سے کام نہیں ہے, وہیلا کرائے کے آدمی بہت سارے مل جائیں گے آپ کو دنیا بھر کے. لوگ جمع کرتے ہیں نا کرائے کے آدمی, جناب ہنگامہ کرانا ہے تو کرائے کے آدمی, جلسہ کرانا ہے تو کرائے کے آدمی, اور نہ جانے کیا کیا ہو رہا ہوتا ہے. تو ہم وہ لوگ ہیں جو لوگوں کو کھانے کے بہانے اور دنیا کی دولت کے بہانے جمع نہیں کرتے. ہم کہتے ہیں حسین کی مجلس ہونے والی ہے, ہم دروازہ کھول دیتے ہیں, جو باشرف ہوتا ہے حسین کی مجلس میں آ جاتا ہے. مل کے درود بھیجے محمد و آل محمد پر. تو جسم کو, اب بچے کو آپ نے داخل کرا دیا, بچے کو اسکول بھی بھیجیں تاکہ سیکھے. ایمان لانے کے بعد سب سے پہلا اصول کیا ہے؟ سب سے پہلا اصول یہ ہے کہ جو تمہیں پڑھایا جا رہا ہے اس میں لبیک کہو, یس کہو, اوکے کرو, استجیبو, استجیبو نے قبول کرو, دعوت دو, دعوت پہ لبیک کہو, جواب دو. کب؟ کہ جب تمہیں بلایا جائے, لما یحییکم, جو تمہاری حیات کا سبب بنے. لہذا اس حقیقی حیات کے لیے سب سے زیادہ توانائی ہمارے ان بچوں اور نوجوانوں میں ہے. لہذا موضوع اب آپ کے سامنے آ گیا. یہ موضوع اس لیے ہے کہ 15-20 سال 10 سال نہیں معلوم کتنا میں ہوں, جو 40-50 سے اوپر کے ہیں ان کی زندگی کا, زندگی کے تو کسی کو بھی کوئی بھروسہ نہیں, چلتے پھرتے کسی کی موت آ سکتی ہے. لیکن مثلا کیلکولیشن کیا جائے تو مثلا میں 10-12 سال اور جی لوں گا, ٹھیک ہے نا, وہ 40-50 سال کے 10-12 سال 55 سال 60 سال اس سے زیادہ پاکستان کی ایوریج زندگی ہے ہی نہیں. اوسط عمر پاکستان کی 55-60 سال ہے. अगर अपने बच्चों को मजलिस में ना लेकर आए, इस इमाम बारगाह इस मस्जिद का जो मुस्तकबिल है वो तारीख है। अगर आपकी मजलिस में सहन में बच्चे शोर ना करें, आपने आगे बहुत तीर नहीं मारा। आपकी मस्जिद में अगर पिछली सफ़ों में बच्चे शोर ना करें, आपकी मस्जिद का मुस्तकबिल तारीख है। क्यों? इसलिए इन्हीं बच्चों ने तो नमाजी और मातरी बनना है, इन्हीं बच्चों ने तो सुस्खान बनना है। कोई नवा पढ़ेगा, कोई मनखबरखा बनेगा, कोई आलिम बनेगा, यही बच्चे तो आएंगे जो कलम उठाएंगे। को आप अगर मजलिस में लेके नहीं आए, आपने इनको हकीकी ज़िंदगी नहीं बताई, तो ये पूरे के पूरे मोबाइल में कैद होकर रह जाएंगे। इनकी दिन और रात जो है इनकी कुल ज़िंदगी मोबाइल हो जाएगी। सुबह उठो मोबाइल, शाम सो तो मोबाइल, खाना खाओ तो मोबाइल, ये मोबाइल साथ साथ है। क्या है, अपने बच्चों को बताना है, समझाना है। इसलिए अर्ज़ कर रहा हूँ कि इन मजालिस में नौजवान नस्ल की रहनुमाई करनी है, ताकि वो हमारी जगह आके लें। लब्बैक कहने का मतलब ये नहीं कि मैं बहुत अच्छे काम करूँ, वो ठीक है मैंने अच्छे काम किए, लेकिन मैंने दूसरों के लिए क्या किया, अपने औलाद के लिए क्या किया, अपने कौम के नौजवानों के लिए क्या किया मैंने। अब हमारी कितनी नौजवान नस्ल है, कितनी यूथ है हमारी जो उल्टे सीधे कामों में है, इधर उधर घूमती रहती है। कुछ तो हैं जिनकी सुबह ही जो है पहली जो उनकी जो चीज़ देखते हैं मोबाइल होती है, और आखिरी चीज़ जो देखते हैं वो मोबाइल होती है। सुबह होती है, शाम होती है, ज़िंदगी यूँ ही मोबाइल में तमाम होती है। और अगर उनसे मोबाइल ले लिया जाए तो बस लगता है कि उनकी कुल कायनात ले ली गई। तो इस नौजवान का क्या होगा बेचारे का? अब जो पूरी ज़िंदगी पान गुटका छालिए खाने में लगा हुआ, उसकी पूरी ज़िंदगी करबला भी जाएगा ना तो पान गुटके के पीछे घूम रहा होगा, कहीं से गुटका मिल जाए, कहीं से पान मिल जाए, कहीं से अच्छी टीबीटी मिल जाए। और मौला अब्बास का माता बना मुँह बना शाह को चाहिए ना, उसकी पूरी ज़िंदगी क्या है इसी में गुजर जाएगी। जो सिगरेट का आली है, आदि है, वो सिगरेट के पीछे घूम रहा होगा। तो हमें क्या करना है, हमें इन कैदों से अपने आप को छुड़ाना है। पिछले साल जब आए थे मैंने एक नौजवान से एक वादा लिया था, पता नहीं वो बच्चा आया नहीं आया, लेकिन जो है नहीं आया, अभी आएगा इंशाल्लाह। तो मैंने उससे कहा था बेटा ये नाम क्या है तुम्हारा, कह लेंगे मैं अभी नाम नहीं ले रहा, कह लेंगे फला हैदर नाम है मेरा। मैंने कहा इसका मतलब पता है तुम्हें, कह लेंगे जी हाँ। मैंने कहा फिर मुँह में गुटका क्या कर रहा है तुम्हारे, जब तुम हैदर के ग़ुलाम हो तो मुँह में गुटका क्या कर रहा है। ग़ुलाम हैदर भी हो और ज़बान के ग़ुलाम भी हो, दुरूद भेजे मोहम्मद आले मोहम्मद का। और मेरे साथ जो रहते हैं उनके साथ बड़ी मुश्किल हो जाती है, वो कहते हैं यार मौलाना आप पता नहीं क्या क्या पढ़ देते हैं, हमें मुश्किल हो जाती है। नहीं, हक सबके लिए पढ़ रहा हूँ मैं। तो फिर हमें हुसैन ही बनना है, हमें नौजवान नस्ल के लिए, इन बच्चों के लिए। गुज़श्त साल भी एक बच्चा था जिसने बड़ा अच्छा नाम पढ़ा था और मैंने उसकी बड़ी हिम्मत अफजाई की थी, अब्बास करके कोई नाम था उसका, क्या नाम था, मुसैब अब्बास। हाँ अल्हम्दुलिल्लाह बच्चा मौजूद है, मुझे शक हो रहा था वही बच्चा, लेकिन अब यकीन हो गया। मिलकर दुरूद भेजे मोहम्मद वाले। मौजू यह है कि अपनी यूथ को गाइड करना है। चार किस्म की जिंदगी है, एक वो जिंदगी जो हैवानी जिंदगी है, जिसको अल्लाह ताला ने कुरान करीम में सूरह हदीद की आयत नंबर एक पौधों की ज़िंदगी है, गियाही ज़िंदगी, प्लांट्स की ज़िंदगी, जिसको अल्लाह ताला ने सूरह हदीद की आयत नंबर 17 में इरशाद फरमाया है, इन्नल्लाहा युहयिल अर्ध बादा मौतिहा, अल्लाह ज़मीन को ज़िंदा करता है जब वो मर जाती है। खिज़ाम में क्या होता है, बिल्कुल डेड हो जाती है, जो कुछ पत्ते होते हैं वो भी झड़ जाते हैं, जो सब्ज़ा होता है वो भी ख़त्म हो जाता है, लेकिन फिर अल्लाह उसको हयात नौ अता करता है, फिर से नए पत्ते, नए फूल, नए कलियां, नए रंग, एक नई ज़िंदगी, एक नई बहार आ जाती है। ज़िंदगी इस मसलन बाग में मर जाती है, इस ज़मीन मर जाती है, लेकिन खुदा दोबारा ज़िंदा करता है। तो एक क्या है, पौधों की ज़िंदगी है, प्लांट्स की लाइफ है। खुदा कह रहा है कि हम ज़िंदगी देते हैं इनको, जब ज़िंदगी जब ज़मीन मर जाती है हम उसे हयात देते हैं। اور قرآن نے کہا کہ دیکھو یہ جو تمہیں نیچر نظر آ رہی ہے نا, اس کو بھی سوچا کرو, اس کے بارے میں بھی غور و فکر کیا کرو, ایسے ہی سرسری نہیں گزرا کرو. ہماری فکر ہوتی ہے جناب کاغان ناران جائیں گے تو سیلفی لیں گے, تصویر کھنچوائیں گے, فیس بک پہ ڈالیں گے, کمنٹس کرائیں گے, ٹیگ کریں گے, یہ ہوگا وہ ہوگا شیئر ہوگی. لیکن وہاں جو کچھ بھی ہو رہا ہوتا ہے, جو کچھ بھی نظارے دیکھ رہے ہو, اس سے انجوائے نہیں کر رہے ہوتے. ساری فکر اپنی ہوتی ہے, سیلفی ایسے کھنچ جائے, فوٹو ایسے کھنچ جائے, ایسے اپلوڈ ہو جائے, یہ ہو جائے وہ ہو جائے, اس نیچر کو انجوائے نہیں کر رہے جو خدا کی قدرت ہوتی ہے. اور پھر اللہ نے کہا ہے کہ یہ جو خزاں کے بعد دوبارہ بہار آتی ہے, زمین مردہ ہو جاتی ہے دوبارہ سے زندہ ہوتی ہے, اسی طریقے سے جب تم اس دنیا میں مر جاؤ گے تو ہم دوبارہ تمہیں حیات نو عطا کریں گے. مل کے درود بھیجے محمد علیہ وسلم. دوسری زندگی جو ہے وہ حیوانی زندگی ہے, لمحیی الموتا, خدا ان جانوروں کو زندگی عطا کرتا ہے, سورہ فصلت آیت نمبر 39. تیسری زندگی فکری زندگی ہے. فکری زندگی یعنی جو اس وقت آپ انجام دے رہے ہیں, لوگ دنیا کے مسائل میں گرفتار ہیں, آپ کا ایک فکری غذا لینے کے لیے فرش عطا پہ کہ یہاں پہ کچھ سنیں گے, ثواب ہوگا, لبیک یا حسین کہیں گے, جناب زینب کی آواز پہ لبیک کہیں گے, ماتم کریں گے, گریا کریں گے, مجلس سنیں گے, علم کی زیارت کریں گے. یہ کیا ہے؟ فکر آپ کی کیا ہے؟ در حقیقت تبدیل ہوگی. چوتھی زندگی جو حقیقی زندگی ہے وہ ابدی زندگی, ہمیشہ رہنے والی زندگی, جس کی جانب اللہ اور اس کا رسول بلا رہا ہے, وہ ہمیشہ رہنے والی زندگی. انسان روح اور بدن کا مرکب ہے, بدن کچھ عرصے بعد مر جائے گا, ڈیڈ ہو جائے گا, کیا کریں گے؟ اس کو دفنا دیں گے. جیسے کہ آپ دیکھتے ہیں نا کہ جو سیارے جاتے ہیں ریسرچ کے لیے اسپیس میں, ان کے حصے ہوتے ہیں, فیول کے ٹینکس ہوتے ہیں. جیسے ایک ٹینک ہے اس میں فیول بھرا ہوا ہے, جب وہ ختم ہو جائے گا وہ خود بہت الگ ہو جائے گا, وہ گر جائے گا, دوسرا ٹینک چلے گا, کیونکہ کیلکولیٹ کیا جاتا ہے نا بھائی اس کو یہاں سے زمین سے اسپیس تک بھیجنا اتنا کلومیٹر ہے, اس اسپیڈ سے جائے گا, اس اسپیڈ سے جائے گا تو اس کے لیے کوئی فیول کی ضرورت ہے یا نہیں ہے, ایسا تو نہیں ہے بھوک مار دیں. تو فیو اس کی کیلکولیشن کی جاتی ہے اسپیس کے لیے, کوئی بھی جب سیٹلائٹ بھیجے جا رہا ہے, کوئی مواصلاتی سیارہ بھیجے جا رہا ہے, دوسرا ٹینک جب وہ خالی ہو جائے وہ الگ ہو جاتا ہے. جب وہ اسپیس میں اپنے جب اپنی منزل کے قریب جاتا ہے تو اس کی ساری اضافی چیزیں کیا ہیں؟ وہ سب الگ ہو جاتی ہیں. اب اس میں وہی چیز رہ جاتی ہے جس کا وہاں کام ہوتا ہے, توجہ رکھیے گا, اب وہی چیز, وہی ٹیکنالوجی, وہی مشین, وہی کیمرہ, وہی چیز, وہی کمپیوٹر اس میں رہ جائے گا جس کا وہاں کام ہوگا. اضافی چیزیں سب چھوڑ جاتے ہیں, اصل چیز ہماری روح ہے, اس کے لیے بدن دیا, اس کے لیے آنکھیں دی, اس کے لیے زبان دی, سب کچھ اس کے لیے دی, ذکر حسین اس کے لیے ہے, نماز اس کے لیے ہے, خدا اس کے لیے ہے, سب کچھ اس بدن کے لیے. لیکن چونکہ اس بدن کو ساتھ رکھنا ہے لہذا اس بدن کے لیے بھی احکامات ہیں, اس کو پاک رکھو, اس کو صاف رکھو, نجس نہیں ہونے دو. یہ سب احکامات جو نماز کے لیے ہیں, عزاداری کے لیے ہیں, یہ سب کیا ہیں؟ مسجد کے احکامات ہی کیا ہیں؟ تاکہ آپ کا بدن پاک رہے, فرش ارضا پاک رہے, مسجد پاک رہے, امام بارگاہ پاک رہے. لیکن اصل چیز کیا ہے؟ وہ روح ہے, ہماری سول ہے جو ہمارے اندر ہے. ایک وقت آئے گا کہ یہ جو فیول کا ٹینک ہے ہمارا, بس ہمارا جسم یہ ختم ہو جائے گا, ڈیڈ ہو جائے گا, اس کے ساتھ ہر اعتقاد بند ہو جائے گی. ہماری اصلیت, ہماری اوریجنلٹی کیا ہے؟ ہماری روح ہے, وہ باقی رہے گی, وہ دوسرے عالم میں منتقل ہو جائے گی. اس کے لیے بس مختصر, حقیقی زندگی آبادی زندگی ہے جس کی جانب ہمیں بلایا جا رہا ہے اور اس کی طرف ہمیں متوجہ کرنا ہے. ممکن ہے کہ 80 سال کا انسان مثلا متوجہ ہو جائے, ٹھیک ہے, وہ 4 سال 10 سال اور جیے گا, اچھا کام کرے گا, لیکن صحیح زندگی کیا ہے اس حقیقی حیات کو پانے کے لیے؟ وہ جوانی اور نوجوانی کی زندگی ہے. اب آپ کہیں مولانا آپ نے موضوع ایسے چھیڑا ہے, جی اب تو میں نہ جوان ہوں نہ نوجوان ہوں, اب آپ کی باتوں کا کیا فائدہ؟ نہیں, مایوس نہیں ہوں, ایسا نہیں ہے کہ یہ باتیں صرف نوجوانوں کے لیے ہیں, بلکہ یہ باتیں ہر اس حسینی مرد و زن کے لیے ہیں کہ جو اس مسجد میں اس مجلس میں آ رہا ہے اس فرش اعلیٰ پہ بیٹھا ہے, ایسا نہیں کہ صرف, بلکہ آپ بھی اس سے اپنی ظرفیت کے مطابق فائدہ اٹھا سکتے ہیں. توجہ رکھیے گا, اس کی مثال میں اکثر دیا کرتا ہوں. ایک بچہ اس گلاس کے برابر دریا سے پانی لے آئے, یہاں کے کھڑا ہو جائے. ایک بچہ اور جائے, وہ اس جگ کو بھر کے دریا سے لے آئے, وہ بھی کھڑا ہو جائے. ایک بچہ جائے کولر بھر کے لے آئے, اور تینوں کے کھڑے ہو جائیں, اور پھر تینوں ایک دوسرے کو دیکھیں ایسے کر کے, ایک گلاس, ایک جگ, ایک کولر. کہنے مولانا یہ دریا بڑا تھا, اس نے انصاف نہیں کیا. دیکھیے, اس کو گلاس کے برابر دیا, کسی جگ کے برابر دیا, اسے مثلا کولر کے برابر دیا, میرے مجھے کم دیا. کیا یہ بات درست ہے اس کی؟ نہیں. اس لیے کہ آپ کہیں گے دریا ظالم ہے, دریا ظالم نہیں ہے. دریا کہے گا تم بھی بڑا برتن لے آؤ, میں تمہیں اس سے زیادہ ادا کر دوں گا. یہ مجلس حسین ہماری اس ظرفیت اور کیپیسٹی کو بڑھانے والی ہے. ہو نہیں سکتا کوئی حسینی اس مجلس میں آئے اور اس کی ظرفیت روحی وسیع نہ ہو, اس کی کیپیسٹی وسیع نہ ہو. ہو نہیں سکتا, ہو نہیں سکتا کہ کوئی نہ کوئی ایسی بات آپ سنیں کہ جو آپ کے لیے پرانی ہو. ہمیشہ ایک نہ ایک بات آپ سنیں گے جو نئی ضرور ہوگی. کوئی نہ کوئی جملہ, کوئی نہ کوئی سینٹینس ایسا ہوگا جو آپ سنیں گے آپ کے لیے نیا ہوگا. یعنی اس کا مطلب ہے کہ کوئی نہ کوئی چیز ملی آپ کو اور آپ نے کیا اپنی ظرفیت میں اضافہ کر لیا. تو یہ باتیں جو میں نوجوان نسل کے لیے عرض کر رہا ہوں, یہ صرف نوجوان بچوں کے لیے نہیں ہیں, یہ ہمارے لیے بھی ہیں, سب کے لیے ہیں. ہر شخص اپنی ظرفیت کے مطابق اس کو بڑھا سکتا ہے. درود جی محمد وال محمد. جہاں تک مجھے یاد ہے پچھلے سال جو میرا موضوع تھا وہ تھا مقصد حیات یا مقصد خلقت, جو میرے ذہن میں آ رہا ہے موضوع. بہرحال اس دفعہ ہمارا موضوع ہے حقیقی زندگی اور نوجوان نسل کے رہنمائی. بس چونکہ آج ابتدائی گفتگو ہے لہذا مختصر رکھوں گا. موضوع کھول دیا, بتا دیا کہ موضوع کیا ہے, آئندہ آنے والے دنوں کیا ہو. اس کی ایک وجہ ہے کیوں میں بچوں اور نوجوانوں کی تربیت پر زور دیتا ہوں. ایک وجہ تو میں نے بیان کر دی کہ انہوں نے اوپر آنا ہے, انہوں نے عالم بننا ہے, انہوں نے ممبر سنبھالنا ہے, انہوں نے سوسائٹی کرنی, انہوں نے ماتم کرنا ہے, انہوں نے آرام کرنا ہے, انہوں نے آزادی کرنی ہے. یہی مسجد آباد کریں گے, یہی ممبر آباد کریں گے. ہم ان کو لے کے نہیں آئیں گے, کیا ہوگا, سال دو سال دس سال تک کہانی چلے گی, اس کے بعد ختم. لہذا ضروری ہے کہ اپنے بچوں کو, اس لیے میں کہہ رہا ہوں کہ وہ امام بارگاہ کہ جس میں بچے شور نہ کریں, وہ مسجد جس میں بچے شور نہ کریں. مثال کے طور پہ ہم نے اپنے علاقے کی مسجد میں ایک سلسلہ شروع کیا, نماز جماعت میں بچوں کو کہا آپ آئیے, اور ہم مثلاً روزانہ اٹینڈنس کرتے, اٹینڈنس نہیں آپ کی حاضری ہو, جس کی سب سے زیادہ حاضری ہو اس کو انعام ملے گا. اس کو بزرگوں نے کافی واویلا کیا, ارے شور ہو جاتا ہے, یہ ہو جاتا ہے, وہ ہو جاتا ہے. اب میں کہتا ہوں تعامل کرے, وہ آپ چلے جائیں گے تو آپ کی جگہ کون آئے گا, آپ کے لیے فاتحہ کون پڑھے گا, آپ کی مفرد کون کرے گا. ایسے بھی لوگ ہیں کہ ماں مر جاتی ہے باہر بیٹھے رہتے ہیں, جنازے میں نہیں آتے, لوگوں کو جیل سے چھوڑ دیا جاتا ہے کہ اپنی بیوی کو دفنا دو. کچھ ایسے ہوتے ہیں کہ جو باہر بیٹھے رہتے ہیں تجارت میں, اتنے مغرور اور اتنے پھنسے ہوئے ہوتے ہیں کہ ماں کے جنازے میں نہیں آتے. ایسی بھی اولاد ہوتی ہے, اسی دنیا کی بات کر رہا ہوں میں, اپنوں کے جنازے میں نہیں آ رہا ہے, ماں کے جنازے میں نہیں آ رہا, تو ایسی اولاد میں کیا فائدہ. جو ماں کے جنازے میں ماں کو کندھا دینے نہ پہنچے, جب ماں کو ضرورت ہو تمہارے کندھے کی, ماں کو مضبوط ہاتھوں کی ضرورت ہو کہ تم اسے قبر میں پہنچاؤ, تو دنیا اس چیز کا نام ہے. لہذا کوشش کریں کہ اپنی نوجوان نسل کو ان مجالس, ان محافل, اس عزاداری کی روح سے آشنا کریں تاکہ یہ اس کے معاون و مددگار بن سکے. درود بھیجے محمد و آل محمد. ایک دفعہ اور درود بھیجے محمد و آل محمد. ضرور تو ایسا ہونا تھوڑا سا جاندار قسم کا ضرور وہ بدل میں اتنا کہہ رہا ہوں جوان 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 روح کو جوان بنائے عزاداری جوان بنانے کے لیے اور آپ کی جو طلبات ہے وہ بیچاری بہت ہی بوڑھی سی طلبات ہے تو کم سے کم حسینی بننے کا ثبوت یہ کہ اپنے ولولے اور جوش کے ساتھ محمد علی محمد سے ضرور جڑ جائے تو عرض کر رہا تھا نوجوان نسل کی رہنمائی ضروری ہے اور یہ مجلس ہی اسی لیے ہے تاکہ ہم بچوں سے متعلق نوجوانوں سے متعلق گفتگو کریں اور ان کے جو سوالات ہیں وہ مثلا ہمیں لکھ کے دیں تو اگلے دن ہم اس کو یہاں ڈسکس کر سکتے ہیں ان کو اپنے پیرنٹس اور والدین سے کوئی شکایت ہو یا والدین کو اپنے بچوں سے کوئی شکایت ہو مولانا مل گئے اب ان سے ڈسکس کرتے ہیں کرتے ہیں بچے بھی فون کرتے ہیں کہ جناب پیرنٹس ایسے ہیں ماں باپ ایسے ہیں کیا کریں تو ان کو سمجھاتے ہیں والدین شکایت کر رہے ہوتے ہیں بچے ایسے ہیں ان کو بھی سمجھانا پڑتا ہے بیلنس کر کے چلنا پڑتا ہے تو اس طریقے نامی یہ موضوع ہے اور ان شاء اللہ اس پہ گفتگو رہے گی کیونکہ کربلا میں آپ دیکھیں کہ امام حسین علیہ السلام بچوں کو بہت زیادہ اہمیت دے رہے ہیں ایسا نہیں کہ سرسری انداز سے گزر رہے ہیں نہیں بچوں کو اہمیت دی جا رہی ہے امپورٹینس دی جا رہی ہے سب سے پہلا اصول جو ہمیں کربلا میں نوجوان نسل کے لیے ملتا ہے وہ ہے اہمیت دینا امپورٹینس دینا اہم ہو آپ کے لیے ہو بعض اوقات میرے لیے شیشے کا جار اہم ہوتا ہے جب میں مثلا باہر ملک سے خرید کے لایا ہوں گھر میں بعض اوقات میرا موبائل اہم ہوتا ہے بچے کا دل میرے لیے اہم نہیں ہوتا بچے کا دل ٹوٹ جائے ٹوٹ جائے وہ موبائل نہ ٹوٹے میں اس کے سر پہ چیختا ہوں چلاتا ہوں موبائل توڑ دیا یہ کر دیا اس کا مطلب ہے کہ زندگی کی مادی چیزیں ان کی اہمیت تمہاری زندگی میں زیادہ ہیں بچے کے دل اور بچے کے جذبات تمہاری زندگی میں زیادہ نہیں ہیں اگر آپ دیکھتے ہیں کوئی چیز چھوڑ جاتی ماں باپ ایک آپ کا من کھڑا کر دیتے ہیں توڑ دیا یہ کر دیا وہ کر دیا ٹھیک ہے بچوں کو سمجھائیں ترزنش بھی ہونی چاہیے نہ یہ کہ پہاڑ کھڑا کر دیں اس کا مطلب ہے کہ اس مادی چیز کی اہمیت آپ کی نظروں میں زیادہ ہے آئیے قرآن پیش کرو حضرت یوسف بچے ہیں خواب دیکھتے ہیں خواب دیکھے بڑا عجیب سورج چاند ستارے ان کو سجدہ کر رہے ہیں اب بچے ملے گا سورج بھی اگر سجدہ کرے چاند بھی ستارے بھی بڑا عجیب خواب ہے پریشان ہے بچہ عجیب خواب معمولاً بچے ایسے خواب نہیں دیتے ان کو مٹھائی نظر آتی ہے چاکلیٹ نظر آتی ہے کھلونے نظر آتے ہیں کسی کو سائیکل نظر آتی ہے حضرت یوسف کو کیا نظر آ رہا ہے چاند ستارے سورج سجدہ کر رہے ہیں باپ کے پاس پہنچے آج کا باپ ہوتا تو اتنا وقت ہی نہیں رہا اچھا ٹھیک ہے بیٹا ہاں ٹھیک ہے بھائی اتنا جلدی سویا کرو فیس بک پہ زیادہ نہیں بیٹھا کرو یہ کہہ کے گزر جائے گا ٹھیک رات میں کیا دیکھ کے سوئے تھے زیادہ نصیحت کے دو چار جملے جھاڑ دے گا نہیں وہ نبی ہے وہ جانتا ہے کہ بچے سے کیسے کلام کیا جائے کیسے گفتگو کی جائے بچے نے کہا میں آئی ایم ان پرابلم میں پرابلم میں ہوں والد گرامی میں نے خواب دیکھا ہے یعنی اپنے الفاظ میں بتا رہا ہوں یہ نہیں کہا کہ ٹھیک ہے ابھی ٹائم نہیں میں جا رہا ہوں پھر جا رہا ہوں یا کوئی کام نہیں بیٹھ جاؤ بیٹا ہاں بتاؤ کیا کام کیا دیکھا میرے بچے یہ جو آپ کہہ رہے کیا دیکھا بیٹا یہ جو آپ اہمیت دے رہے ہیں بلا رہے ہیں بٹھا رہے ہیں یہ بہت بڑا کام کر رہے ہیں ہم اپنی اولاد کے لیے اس ہزاروں روپیوں سے بہتر ہے اس مادی آسائش سے بہتر ہے جو آپ اس کے لیے مہیا کر رہے ہیں آپ کا ایک جملہ آپ کا ایک سلوک اس کے لیے بہت اہمیت رکھتا ہے اس لیے عرض کر رہا ہوں کہ میں چونکہ مشاور خانوادہ ہوں بچوں کا نوجوانوں کا فیملیز کا مسائل آتے ہیں بچہ آ کے شکایت کرے ماں والدین کے لیے نہیں سمجھتے بچوں نے کہ بلیک بیری چاہیے ایپل چاہیے بابا باپ نے کہا کہ بیٹا سنترے کا زمانہ سنترے کھایا کرو باپ کیا کہہ رہا ہے بچہ کیا کہہ رہا ہے بچہ کیا کہہ رہا ہے باپ کیا سمجھ رہا ہے جنریشن گیپ کیوں آتا ہے اس لیے آتا ہے آپ اپنی دنیا میں بچہ اپنی دنیا میں سمجھیں لینگویج کو سمجھیں کہ بچہ کیا کہنا چاہ رہا ہے اس کو اہمیت دیں گے انسان کا بچہ سمجھیں گے ہوتا ہے نا اور کال نکلتے تم فلاں کے بچے ہو جانوروں میں دشمی دے دیتے ایک بچے نے پلٹ کے کہا اچھا تو اس کا مطلب ابا جان میرے جانور ہیں और बच्चा तो बच्चा है, आपने कहा जब फलां जानवर के बच्चे हो तो बच्चे ने फ़ौरन कह दिया अच्छा अम्मा तो हमारे अब्बा क्या पहले वो थे। आपके बच्चे पूछते मैं इंस्टॉल किया गया हूँ डाउनलोड हूँ, बच्चा पूछेगा क्योंकि डाउनलोड की दुनिया में इंस्टॉल की दुनिया में ये एप्लीकेशन कहाँ से इंस्टॉल हुई है मेरी, कहाँ से आया हूँ, बच्चा पूछेगा अपनी लैंग्वेज से पूछेगा। अब बच्चा आया हजरत याकूब अलैहिस्सलाम के पास, परेशान हूँ बताइए ख्वाब देखा है, बैठ जाओ बेटा, ये बैठ जाओ आ जाओ, सर पे हाथ फेर लिया आपने बिठा लिया, ये क्या है असल ये जो आप सुनते हैं, नहीं बच्चों को करने दे जो कर रहे हैं करने दे, कोई मसला नहीं शोर करे हमारी मजलिस में ताकि इन बच्चों को पता हो कि यहाँ शोर किया जा सकता है, ये बच्चा खुले दिल के साथ आएगा। मेरे उस्ताद कहते हैं, मेरे उस्ताद कहते हैं मैं मजलिस पढ़ने गया, आगे बच्चे जैसे यहाँ बैठे हुए ना, यहाँ बच्चे बैठे हुए थे, मुंतजमीन आए कोई बड़े लोग आए, कोई शाजी वाजी टाइप के आए ना, होते ना शाजू को आगे बिठाया जाए उनके नाम लिए जाए फ़लाँ नासिर भाई फ़लाँ साहब फ़लाँ शाजी, हमारे यहाँ भी सिस्टम है ना, कहा कि बच्चों उठो 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 चलो साइड उठ जाओ, बच्चों को उठा दिया और बड़े बड़े शाजी और जी इनको ला के बैठा दिया, अच्छा मौलाना देख रहे हैं ये सब हो रहा है, मौलाना देखा मजलिस छोड़ के आओ बिल्लाही खुदबा पढ़ा, कहा कि माजरत का ये जितना आप बैठे ना ये गसवी जगह है, यहाँ पे मजलिस कबूल नहीं होती, उठिए कहीं और जाके बैठ जाइए जहाँ जगह मिले, ये बच्चों की जगह है और बच्चों की जगह पर बैठो। अच्छा ये कहना था बच्चों का दिल बड़ा हो गया, अरे ये कौन सा वाल भी आ गया हमारा, और बच्चे क्या कर रहे हैं फ्लैंक किस कर रहे हैं नीचे से बैठ के, बच्चों का दिल बड़ा हो गया। इन बच्चों को इनके दिल को खरीदें, इनके लिए खिलौने खरीदें ना खरीदें, मादी आसाइश ना दें, इनके दिलों को जीतने की कोशिश करें। ये जो हम सुनते हैं रसूल अल्लाह बैठे में इमाम हसन आए फौरन उठ के उठा लिए, ये एक तरफ इमाम हुसैन अलैहिस्सलाम के फजाइल बयान कर रहे हैं, दूसरी तरफ बच्चों की अहमियत बता रहे हैं सरकार रसालत माल के, बच्चों का अहमियत दो। एक शख्स आया कह लेंगे मेरे बच्चे मतलब कितने बच्चे हैं मेरे, याद भी नहीं था उसको, तो मैंने कभी अपने बच्चों को प्यार नहीं किया, क्योंकि तू बड़ा शकी इंसान, तू अपने बच्चों को प्यार नहीं करता, तू कैसा इंसान है। असल बाप का बच्चे को प्यार करना उसका क्या सवाब लिखा गया है बताया गया है, बच्चे का माँ बाप को प्यार की निगाह से देखना का उसके लिए हज उम्रे का सवाब लिखा जाता है। अब बच्चा अब बच्चे घर जाए और अपने अब्बू को प्यार से देखें क्या है, इनके लिए हज उम्रे का सवाब लिखा जाएगा। लेकिन अगर मिसाल के तौर पर हिंदुस्तान पाकिस्तान बने हों बाप बेटे, जो उधर से पानी रोका हुआ है इधर से तड़पा रहे हैं, बाप जो है बाप बना हुआ है बच्चे को तड़पा रहा है, तो क्या होगा, बच्चा प्यार और मोहब्बत से देखेगा नहीं, क्या आप उसका दिल खरीद सकते नहीं। अब हजरत यूसुफ क्या हुआ पहुंचे बाप के पास, कहा कि ख्वाब देखा है बच्चा परेशान है, बाज़ोकत बच्चा मुंह से कहता है मैं परेशान हूँ आई एम प्रॉब्लम मैं प्रॉब्लम में हूँ, बाज़ोकत नहीं उसका होलिया बचा रहा होता है, शायद हज़रत यूसुफ ने शायद ज़बान से ना कहा हो कि मैं परेशान हूँ, लेकिन हज़रत यूसुफ का होलिया जो ये बताएगा कि वो किसी प्रॉब्लम में किसी फिक्री परेशानी में मुबतला है। कहा कि बेटा बताओ ख्वाब, और ख्वाब बताया सीने से लगाया प्यार किया, बेटा कोई मसला नहीं ख्वाब की ताबीर है, यानी अहमियत दो। ये अहमियत हमें जहाँ बजा मुकाम पर नजर आ रही है, बस मेरी गुफ्तगू तमाम हो रही है। हदीस के साहब सुनते रहते हैं कसरत से सुनते हैं, फलम्मा जी जब थोड़ी देर में फम्मा कौन अलहसन इमाम हसन शुक्ला قال السلام عليك يا أمة ما الغرام يا عبد السلام فأقبل घर में दाखिल हुए فأقبل فأقبل का क्या मतलब है सामने, अगर माँ इधर है बच्चा वहाँ से दाखिल فدخل الحسن हसन दाखिल हुए فأقبل فأقبل यानी सामने आए हुजूर में आए महफिल में आए आँखों के सामने आए السلام عليك يا أمة ایک نہیں ہیلو نہیں وہیں سے سلام نہیں کیا، ماں کی خدمت میں آئے، جس کو آج سائنس یہ کہہ رہی ہے بچے کے ساتھ آئی کانٹیکٹ برقرار کرو، ماں اپنے بچے کو پیار بھر کے دیکھے، کہ آج کی سائنس بتا رہی ہے، اہل بیت نے 1400 سال پہلے بتا دیا کہ کس طرح پیار و محبت، جو پیار و محبت اس آئی کانٹیکٹ کے ذریعے سے ٹرانسفر ہو سکتا ہے ماں سے بچے میں، بچے سے ماں میں، وہ کسی اور طریقے سے ٹرانسفر نہیں ہو سکتا. آج کی نفسیات یہ بتا رہی ہے، آج کی سائنس یہ بتا رہی ہے. امام حسن تشریف لائے فاغوالا آگے بڑھا، السلام علیکم اماں، آتے کہا مادر گرامی آپ پہ سلام، سلامتی ہو آپ پر. ماں نے فوراً جواب دیا کیا، وعلیک السلام یا قرۃ عینی و ثمرۃ فؤادی. آج جس بچے نے حدیث کیسے پڑھی مجھے نہیں معلوم کون تھا، لیکن بہت ہی شاندار پڑھی. کس نے پڑھی؟ آپ نے پڑھی، ماشاء اللہ بہت ہی اچھی پریرت، تلفظ، ادائیگی، مخارج عربی، ایکسنٹ، ماشاء اللہ بہت اچھا. جزاک اللہ، درود بھیجے محمد و آل محمد. پڑھتے سب ہیں، لیکن کوئی عربی کو اردو میں پڑھ رہا ہوتا ہے، یہ عربی کو عربی میں پڑھ رہا ہے. اب بات سمجھ میں آ گئی. انگلش بولتے لوگ، کوئی اردو میں انگلش بول رہا ہوتا ہے، کوئی پنجابی میں، سندھی میں انگلش بول رہا ہوتا ہے. اصل مہارت کیا ہے؟ انگلش کو انگلش میں بولنا. تو یہ برادر کیا ہے؟ عربی کو عربی میں بول رہے تھے. درود بھیجے محمد و آل محمد. یعنی واقعی مجھے لطف آ رہا تھا جب میں اندر بیٹھا سن رہا تھا، واقعی لطف آ رہا تھا مجھے، اور میں جاننا چاہتا تھا کون بچہ ہے. بہرحال انشاءاللہ یہ ہے، یہ بچے آ گئے. اب اس بچے کی بھی تو حوصلہ افزائی کسی نے کی ہوئی نا، ایسا تو نہیں ہے یہ پڑھنا آیا ہوا شاباش بیٹا آؤ پڑھو پڑھو. ان بچوں کو آ گیا نہیں. جناب فاطمہ کہتی ہوں وعلیک السلام، بیٹے تم بھی سلام ہو. فوراً جواب دیا وعلیک السلام، فوراً رد و بدل ہو رہی ہے پیار و محبت. یعنی کیا امپورٹنس دی جا رہی ہے. ایسا نہیں ہے کہ جناب زہرا مثلاً بیٹھی ہوئی والدہ میں کمرے میں لیٹے ہوئے مثلاً یا گوشے میں لیٹے ہوئے اور انہوں نے امام حسن السلام علیکم اماں، وعلیکم السلام بیٹا ٹھیک ہے اپنا کام کرو. نہیں، فوراً، یعنی جتنا پیار و محبت کا لہجہ امام حسن کے کلام اور سلام میں تھا، اس سے کئی گنا زیادہ لہجہ جناب فاطمہ زہرا کے لہجے میں، اس سے زیادہ. وہ علیک السلام جواب دے دیے، کافی تباہی بتا کر دی بی بی نے. صرف یہ نہیں، اب پیار کہاں سمجھ میں آیا، امپورٹنس سمجھ میں آ گئی. بچے نے سلام کیا، آپ نے جواب دے دیا، ٹھیک ہے. وہ مستحب ساتھ سلام کرنا، جواب دینا واجب ہے، آپ نے دے دیا، امپورٹنس سمجھ میں آ گئی. اب کہہ رہی ہے ماں کا کام کیا ہے، ماں کا کام کیا ہے، یا قرۃ عینی. قرۃ، قرۃ کہتے ہیں ٹھنڈک کو، اور عینی یعنی میری آنکھ کی ٹھنڈک. وثمرۃ فؤادی، ثمرا یعنی اس انگلش میں کہتے ہیں فروٹ، اردو میں کہتے ہیں پھل اور میوہ. ثمرۃ فؤاد کہتے ہیں دل کو، میرے دل کے چین. آج کل کیا ہوتا ہے، بچے جاتے ہیں ماں کہتے خدا کا شکر ادا کر رہا ہوں. بچے گاڑی آنے، ایک بچے کا بچہ آنے والا ہے، ماں پریشان ہے، عذاب آنے والا ہے، نظر آنے والا ہے. نہیں، توجہ رکھیے گا، قرۃ عین بنائیں اپنے بچوں کو، آنکھوں کی ٹھنڈک. آنکھوں کی ٹھنڈک کیا ہوتی ہے، آپ اے سی میں آتے ہیں، ٹھنڈی ہوا میں آتے ہیں، فرد میں سے چار سانس لمبی لمبی گہری گہری لیتے ہیں، کیوں؟ سکون مل رہا ہے نا. اولاد کو ایسا بنائیں کہ سکون ملے آپ کو. جناب زہرا کہہ رہی ہے میں اپنی اولاد کو ایسا بناتی ہوں، میں جب بھی حسن حسین کو دیکھتی ہوں مجھے سکون ملتا ہے، آنکھوں کی ٹھنڈک ہے. اصل آنکھیں کیا ہیں، آنکھیں تھک جاتی ہیں نا انسان کی، جیسے پانی ڈالا جائے، اس کی ٹریٹمنٹ ہوتی ہے، مثلا آنکھوں کو کیسے تر و تازہ کیا جائے. رات کو سوئیں تو پن سے پانی ڈال کے سوئیں، موبائل کی ریز سے بچ کے سوئیں، موبائل سرانے نہیں رکھے. یہ جو ہمیں عادت ہو گئی ہے موبائل اندھیرے میں، موبائل جی اندھیرا کمرہ ہے موبائل لیے میں جناب وہ قریب ہے اتنا، یہ کیا آنکھوں کو اندھا کر رہا ہے. جناب زہرا کہہ رہی ہیں کہ آنکھوں کی ٹھنڈک، آنکھوں کی ٹھنڈک، دل کا چین. صرف آنکھ کی ٹھنڈک نہیں ہے کہ جسے دیکھنے کے لیے زہرا بیکار ہے، ये कोई जुमले नहीं है शायर के जनाब जहरा ऐसे ही कह रही हैं कि मेरी आंखों की ठंडक, नहीं, हकीकतन जनाब जहरा की आंखों की ठंडक हसनैन करीम है, दिल का चैन है कि जिनको देख के चैन मिलता है जनाब जहरा। क्या वाकई ना हमारे बच्चे ऐसे ही हैं कि जल्दा तूफान आंधी है, हम क्यों इस मंजिल पर आ गए? बस बाकी मतलब पहला उसूल यह है अपनी नौजवान नस्ल को गाइड करने के लिए इम्पोर्टेंस, अहमियत, अहम करें, वो आपके लिए अहम हो। अहम किसे कहते हैं उर्दू में? बहुत अहम, तो ये बहुत अहम चीज़ है अहमियत। एक अहम क्या होता है? सिर्फ एक दो जुमले सुनाकर मसाइल की तरफ आ जाओ। अहम उस चीज़ को कहते हैं जिसकी आपकी जिसके बारे में आपकी फिक्र हो कि इसे हासिल की जाए। अहम हे मीम मीम, दो चश्मी है मीम मीम, हाँ मामा, इरादा करने को कहा जाता है, तवज्जो करने को कहा जाता है। अहम मीम जिसको आप हासिल करना चाहते हैं, आपका मोबाइल आपके लिए अहम होता है, आपके कपड़े आपके लिए बहुत अहम होते हैं, बहुत आपका कोई दोस्त आपके लिए अहम होता है, बहुत कोई फाइल फोटो ऑडियो वीडियो आपके लिए अहम होती है, तो आप अलग से सेव करते हैं ना उसको। ये आम फोटो जितनी फोटो आती रहती हैं मोबाइल में डिलीट कर दे, इसको सेव करना है, इसको बचा के रखना है। क्यों? इसको डिलीट नहीं होने देते मोबाइल को। अगर मसलन अगर आपने उसको दोबारा से रिस्टार्ट भी करना है तो उसको कहीं सेव करेंगे, ये चीज़ से उसको अलग से रखो। अहम ये बच्चों को अहमियत दें, आपके लिए आप यानी उसे उसको पाने के लिए उसकी तवज्जो को उसकी अटेंशन को। और अगर वो घर के जिसमें बच्चों की अटेंशन तवज्जो को माँ बाप हासिल कर लें, वो कायनात का सबसे अमीर घर है। सबसे ज्यादा अमीर घर वही है। ये जो लड़ाई झगड़े हो रहे हैं बच्चे माँ बाप से दूर रहे, माँ बाप अपने चक्रों में लगे हैं, बच्चे अपने चक्रों में लगे हैं, घर में कोई टाइम नहीं है फैमिली का के सारे लोग एक टेबल पर बैठे हैं। कभी कभी व्हाट्सएप पे कोई अच्छी चीज़ आ जाती है, उसमें एक दफ़ा एक क्लिप आया था कि दिखाया कि एक टेबल पे फैमिली बैठी खाना खा रही है, बाप खाते खाते कोई चीज़ गिरा देता है, फिर उठाता है नीचे से फिर खाने लगता है, थोड़ी देर फिर गिरा देता है कोई चीज़, फिर उठाता है फिर खाता है। तो दिखाइए ये कि बाप गिराता इसलिए है कि उसकी गोद में मोबाइल, वो झुक के यूँ के लोग इसमें कुछ उठा रहा है, वो जल्दी से अपना स्टेटस यही डाल रहा होता है। इधर दिखाया बाप नीचे झुका, फैमिली के हर मेम्बर जल्दी से मोबाइल निकाला, अपना स्टेटस डाला, बाप उठा, सबके मोबाइल नीचे, एक ही छत के नीचे ये काम हो रहा है। यानी वो काम जो सबको जोड़ने के लिए था तोड़ने के सबब बन गया। बहर तो या अय्युहल्लज़ीना आमनु, ऐ ईमान लाने वालों, दावत कबूल करो अल्लाह और रसूल की जब तुम्हें बुलाएं ताकि तुम्हें हयात मिले। ये सुफरे हुसैनी जो बिछा है परचादा का, ये हमें हयात देने के लिए है। इतनी अहमियत है कर्बला में बच्चों की, अब तसव्वुर नहीं कर सकते। 13 साल का बच्चा भी है, 3-4 साल की बच्ची भी है, तो उसको भी बहुत अहमियत हासिल है। 13 साल का बच्चा खड़ा होता है, चचा क्या मेरा नाम भी शहीदों में है? अब 13 साल का बच्चा आप देख लें यहाँ आपके सामने होगा, क्या सिन होता है 13 साल के बच्चे का? तो तसव्वुर कीजिएगा जनाब कासिम के मसाइब को तसव्वुर करने के लिए एक 13 साल के बच्चे को तलाश कीजिए। 13 साल के बच्चे का क्या सिन होता है? अच्छा क्या थिंकिंग होती है उसकी, क्या सोच रहा है? आज के बच्चा देख लें 13 साल का बच्चा क्या सोच रहा है? उसको नई गाड़ी चाहिए मसला नहीं, साइकिल चाहिए होगी, नया ड्रेस चाहिए होगा, ये चाहिए होगा, वो चाहिए होगा, लेकिन क्या वो इमाम हसन का बेटा है, फरवा का आला है, कहाँ मेरा भी नाम शौजा फौर, अच्छा बेटा तुम भी हो, आगे रहो बुलाया फौर। ये है अहमियत, इससे बढ़कर अहमियत का बस यही से मसाइल का रुख करो। असल इमाम हुसैन की वक्त आखिर की रुख्सती और विदा बहुत क़यामत का है। 3 विदा लिखे गए,
बहनों से विदा,
सैयद सज्जाद से विदा और सकीना से विदा। तीनों आया हुआ है और जो सबसे आखिरी विदा है, सबसे ज्यादा दिल को तड़पाने वाला है, वहां पर सकीना से विदा। अभी आपने देखा ईरान में अहवाज के शहर में परेड के दौरान दहशतगर्द ने हमला किया, वहां पर कुछ लोग शहीद हुए। इत्तेफाक से एक शहीद की वीडियो अभी वायरल हो गई है, आपने देखा होगा कि उसका बाप फौजी है, वो सुबह ऑफिस जा रहा है, उसकी 3 साल की बच्ची, 2.5 साल की बच्ची उसको रोक रही है, नहीं जाने दे रही। आप यकीन करें कि वो देख के मुझे इतना रोना आया कि मुझे वाकई कर्बला याद आया। वो बच्ची छोटी सी, उसके लंबे लंबे बाल बाप के गिर्द घूम रही है, बाप फौजी लिबास में तैयार दरवाजे पर खड़ा है, जाने के लिए बच्चे उसको रोक रही है, चारों तरफ से रोक रही है, कभी इधर कभी टांगों में लिपट जाए, कभी क्या मुझे गोद में ले लो। वाकई मेरा कलेजा कट गया देखकर कि मैं सोच रहा था कि जनाब सकीना का सिन भी यही था। कैसे बाबा से अदा किया, इमाम हुसैन जुना पर है, कह सकते थे सकीना को संभालो, नहीं उतरे जमीन पर बैठ गए। सिर्फ बैठे नहीं, अपने कद को बच्ची के कद के बराबर किया इमाम ने। जमीन पर बैठने का फसल क्या है, यानी इमाम का कद बच्ची के बराबर हो गया, यानी इमाम का आई कॉन्टेक्ट हो गया बच्ची से, बच्ची की आंखों में आंखें देख रहे। जब आप किसी से विदा करते हैं ना और बहुत अजीज हो, आप उसकी आंखों में नहीं देखते, आंखों में देख के विदा नहीं किया जा सकता। इमाम हुसैन किस इरफान की मंजिल पर है, बच्ची की आंखों से हुसैन ने अपनी आंखें मिला, सिर्फ मिलाए नहीं सीने से बताया, बयान किया है कि सकीना ने कहा बाबा एक तरह सीने को सड़ा दो, हुसैन का पिंड सहारा भी रह गए, कहा सकीना आ जा मेरे सीने को सड़ा दो, सीने का सड़ा लिया, ये है अहमियत फख्त आखिर औलाद की अहमियत। पहले बैत के फजाइल में भी तरबियत है, पहले बैत के मसाइल में बस अजगर, बस बस चाहता हूँ जनाब सकीना की विदा के हवाले से बस एक दफा जब बाबा ने सीने पर सला दिया, कहा सकीना बेटा देखो हम जा रहे हैं, देखो हमारे पास जिद नहीं करना कि मुझे बाबा का सीना चाहिए, माँ जहाँ सलाए सो जाना, जिद नहीं करना। चलो सकीना के बाबा यानी इमाम हुसैन क्या कहना चाहते हैं, मैं कहूँ मैं उनसे क्यों ये बता देते सकीना को कि क्या होने वाला है, यानी शायद सकीना छोटी है, यकीन ना है सकीना को। हुसैन ये कहना चाह रहे सकीना तेरा भैया अली असगर जो माँ के पास गहवारे में सोता था, अब हमारे साथ सरजमीन करबला की मिट्टी में सोएगा, अब तू जो मेरे सीने पे सोती थी अब माँ के साथ जिंदान शाम जाएगी, बेटा अब मेरा सीना नसीब नहीं होगा, माँ जहाँ सोलाए सो जाना। इमाम हुसैन ये बातें कर रहे थे, जनाब सकीना ने कहा बाबा आप जा रहे हैं ना, लेकिन मुझसे एक वादा करके जाएं, मुझसे वादा करके जाएं कि बाबा आप मुझसे मिलने जरूर आएंगे। इमाम ने कहा बेटा हम वादा करते हैं, हुसैन ने वादा लिया, अदादार हो आपको पता है कि एक दफा जब जलजना आया था तो नन्नी बच्ची ने पर्दा हटाया खेमे का, देखा कि जी ढलकी हुई है, बागे खड़ी हुई है, पेशानी खूबे आलूदा है, बच्ची समझ गई क्या कयामत गुजरी है, एक दफा का ऐ मेरे बाबा के जलजना बस इतना बचा दे, मेरा बाबा प्यासा शहीद हुआ।